नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। नेपाली कांग्रेसले कार्यतालिका प्रारम्भ गर्नुपर्ने घोषित मितिभन्दा दुई दिनपछि आएर महाधिवेशनका कार्यक्रमहरू स्थगन भएको जनाएको छ। महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले नियमित महाधिवेशन स्थगन भएको संयुक्त वक्तव्य मार्फत जानकारी गराउनु भएको छ। कांग्रेसमा क्रियाशील सदस्यताको वितरण कार्य र नवीकरणको कार्य प्रभावित भएपछि महाधिवेशनको कार्यतालिका प्रभावित भएको थियो। महामन्त्रीद्वयले अब विशेष महाधिवेशन विकल्प भएको बताउनु भएको छ, जसका कारणले खास गरी कांग्रेसको महाधिवेशनको स्वरूप र मितिलाई लिएर कांग्रेसमा लामो समयदेखि देखिरहेको विवाद फेरि एकपटक सतहमा आएको छ। यसले कांग्रेसको जीवनलाई नै प्रभावित पार्ने हो कि भन्ने आशंका पनि बढ़ेको देखिएको छ। नेपाली कांग्रेसका एकजना सहमहामन्त्री बद्री पाण्डेसँग यिनै विषयमा कुराकानी गर्नेछौ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ। सहमहामन्त्रीज्यू, स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
कांग्रेसमा यो पछिल्लो विकसित परिस्थिति कस्तो खालको परिस्थिति हो?
नियमित अधिवेशन सम्पन्न गरौं भन्ने कुरामा केन्द्रीय कार्य समितिको निर्णय थियो, अठोट र संकल्प पनि थियो। यो अनुसार देशैभरि क्रियाशील सदस्यताको नवीकरण र वितरणले तीव्रता पनि पाएको थियो। लाखौंको संख्यामा नवीकरण सम्भव पनि भइसकेको छ र लाखौंको संख्यामा वितरण पनि सम्भव भइसकेको छ। तर त्यसलाई केन्द्रीय कार्यालय समक्ष, केन्द्रीय कार्य समिति समक्ष पेश गर्नुपर्ने विभिन्न प्रक्रियाहरू छन्। त्यो प्रक्रियाहरू सम्पन्न भएपछि त्यसमाथि पर्ने उजुरीहरू तहगत उजुरीहरू हुन्छन्। तहगत उजुरीमाथि छिनोफानो गरेर फेरि केन्द्रीय कार्य समितिकै तहमा पनि छिनोफानो भइसकेपछि सभापतिले त्यसलाई प्रमाणित गरिसकेपछि सम्पूर्ण क्रियाशील सदस्यताको नामावली निर्वाचन समितिलाई हस्तान्तरण गर्ने, निर्वाचन समितिले उक्त नामावलीहरू लिएर सम्बन्धित जिल्लाहरूमा जाने र जिल्लामा पनि प्रत्येक वडा तहसम्म निर्वाचनको प्रतिनिधिहरू तोक्ने नामावली समेत लिएर जाने कुराले मात्रै हाम्रो वडा अधिवेशनहरू सुरुवात हुन्थ्यो। वडा अधिवेशन सुरुवात भएपछि त्योभन्दा माथिल्लो तहको अधिवेशनको प्रक्रिया अगाडि बढ्थ्यो। तर हामीले क्रियाशील सदस्यताको अन्तिम रूप दिने स्थिति नरहेपछि यो स्थगनको अवस्थामा पुगेको हो।
अब जुन परिस्थितिहरू विकसित भएको देखिएको छ, यसले के संकेत गर्छ त?
अब महामन्त्रीहरूले हिजो विज्ञप्ति मार्फत स्थगन भएको कुरा गर्नुभएको छ र त्यो पनि एउटा वैधानिक कुरालाई टेकेर केन्द्रीय कार्य समितिको आगामी बैठकले अनुमोदन गर्ने गरी भन्नुभएको छ। त्यो हिसाबले केन्द्रीय कार्य समितिले अनुमोदन गरेपछि महामन्त्रीहरूले दिएको विज्ञप्ति कार्यान्वयनमा गयो नै, अनुमोदन गर्ने गरी कार्यान्वयनमा गयो, यो स्थगित भयो। यो अझै हामीले 15 गते नै जारी गर्न सकेको भए 16 गते धेरै ठुलो कन्फ्युजनमा हुनुहुन्थ्यो मानिसहरू। विभिन्न ठाउँबाट हामीलाई सोधिएको पनि थियो, मैले केन्द्रीय कार्यालयका मुख्य सचिवलाई यो कुरा जानकारी पनि गराएको थिएँ। उहाँले पनि आफैलाई पनि प्रत्यक्ष धेरैतिरबाट यो कुरा सोधिएको भनेर बताउँदै हुनुहुन्थ्यो अब यसमा विशेष गरी केन्द्रीय कार्यालय भनेको कार्यवाहक सभापति अहिले महामन्त्रीहरू त्यसै गरी कार्यालयका मुख्य सचिव लगायतले छिनोफानो गर्नुपर्ने र 15 गते नै सार्वजनिक गर्नुपर्ने सूचना थियो। ढिलै भए पनि हिजो यो सार्वजनिक भएको छ, यसले एउटा अन्यल अन्त्य भएको छ। वडा अधिवेशनहरू भएनन्, सूचना थियो, कार्यतालिका थियो भन्ने यो अन्यल अन्त भएको छ र अब अगाडि कसरी बढ्ने भन्नेमा आज 3 बजेलाई केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको छ। केन्द्रीय कार्य समितिका बैठकहरूको ग्यापमा, त्यो अन्तरमा हामीले बोलाउन सकिने, केन्द्रीय कार्य समितिले गर्ने निर्णय गर्ने हैसियत राख्ने केन्द्रीय कार्य सम्पादन समिति हो। केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा यी विषयहरू छलफलमा ल्याउनुपर्छ र एउटा सर्वसम्मत निकास खोज्नुपर्छ भन्ने ठान्छु म।
अब यहाँले भनेको एउटा खालको अन्यलता त हट्यो, तर अर्को खालको अन्यलता, खास गरी भनौँ न राजनीतिमा युवा सहभागिताको मुद्दा पनि जेएनजीको प्रदर्शनको एउटा मुद्दा हो, पुस्तासँग सम्बन्धित विषय अथवा लामो समयदेखि चाहिँ राजनीतिमा रहेकाहरूले विश्राम गर भन्ने लगायतका मुद्दा यो मुद्दाको धेरै पक्ष छ। काँग्रेसले त्यसलाई चाहिँ क्रियाशील सदस्यता वितरण मार्फत सम्बोधन गर्न सक्छ। यो प्रक्रिया नै अघि नबढ्दै अथवा बढेको प्रक्रिया बीचमा रोकेर विशेष महाधिवेशनमा जाने, त्यो पनि अब एकदमै छोटो समय भनौँ न, एक हप्ता पनि करिब करिब बाँकी छैन, यो बीचमा त्यो कस्तो खालको सम्भावना हुन्छ त्यसमा, र चाहिँ त्यो सम्भव नहुने कुरा हो त्यसले काँग्रेसमा विग्रह ल्याउँछ भनेर चिन्ता जनाउनेहरू पनि यहाँको पार्टीभित्र देखिन्छन्। होइन, यो विशेष महाधिवेशन भए पनि गरेर जानुपर्छ, अहिलेको नेतृत्वबाट चाहिँ समाधान छैन भन्ने खालका मानिसहरूको संख्या पनि छ, त्यसले काँग्रेसको भोलिको भविष्यलाई विग्रहमा लैजान्छ कि भन्ने एउटा चिन्ता देखिएको छ। अब यो यहाँले कसरी सम्हाल्नुहुन्छ?
यो विग्रहमा जानबाट रोक्नुपर्छ हामीले। अब यसको विकल्पको रूपमा महामन्त्रीले केन्द्रीय कार्य सम्पादन समितिकै बैठकमा फास्ट ट्र्याकमा भए पनि महाधिवेशन सम्पन्न गराउन त भनेर प्रस्ताव गर्नुभएको थियो। उहाँले नै के कुरा त्यहाँ भन्नुभएको थियो भने 16 गते अब वडा अधिवेशन सम्भव नहुने भयो, केही दिन क्रियाशील सदस्यताको कामलाई अझै टुङ्गोमा पुर्याउँ, 21 गते वडा अधिवेशन गरौँ, 23 गते 165 वटा सङ्घीय निर्वाचन क्षेत्रमा सङ्घीय निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरौँ, र त्यसपछि 26 गते महाधिवेशनको उद्घाटन गरौँ, अरू तहहरू अहिलेलाई छोडौँ, यो फास्ट ट्र्याकबाट महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने तहहरूको मात्रै अधिवेशन गरौँ भन्नुभएको थियो। त्यो पनि एउटा महत्त्वपूर्ण प्रस्ताव थियो जसमाथि हामीले गम्भीरतापूर्वक छलफल गर्नुपर्ने थियो। अब अर्को प्रस्ताव चाहिँ विशेष महाधिवेशन, यो नियमित महाधिवेशन तोकिएपछि विशेष महाधिवेशनको प्रस्तावै अब स्थगन भयो अथवा निष्क्रिय भयो भन्ने एउटा तर्क छ। अर्को होइन, नियमित महाधिवेशन सम्पन्न नभएपछि फेरि त्यो सक्रिय हुन्छ भन्ने पनि तर्क छ, पार्टीभित्र त्यसमा चाहिँ मतभेद छ। त्यसैले यो सबै कुराको छिनोफानो गर्ने, यसको व्याख्या गर्ने काम केन्द्रीय कार्य समितिले गर्छ। केन्द्रीय कार्य समिति बस्न नसकेको अवस्थामा त्यो कुरा केन्द्रीय कार्य सम्पादन समितिमा हुन्छ नै, आवश्यक पर्यो भने आजको केन्द्रीय कार्य सम्पादन समितिले केन्द्रीय समिति पनि बोलाउनु पर्छ भन्ने निर्णय पनि हामी गर्न सक्छौँ। यी विषयहरू चाहिँ हामीले यसको सर्वसम्मत किसिमको व्याख्या गर्ने, परिभाषा गर्ने, र यसलाई चाहिँ हामीले एउटा निचोडमा, सहमतिको निचोडमा पुग्नुपर्ने हुन्छ भन्ने लाग्छ मलाई। केही कुराहरू सकारात्मक कुरा देखिन थालेका छन्। हामीले यसपटक समानुपातिकको सूचीमा विगतमा समानुपातिकबाट प्रतिनिधित्व गरिसक्नु भएको प्रदेश तहको होस् अथवा सङ्घीय तहको होस्, सांसद कोही पनि दोहोऱ्याएनौँ, अधिकांश नयाँलाई हामीले स्थान दियौँ। त्यसबाट चाहिँ केन्द्रको नेतृत्व पुरानै भए पनि निर्णयहरू हामीले नयाँ गरेका छौँ, अभ्यास हामीले नयाँ गरेका छौँ, र त्यसको सङ्केत, शुभ सङ्केतको सुरुवात गरेका छौँ। यस्तै हामी राष्ट्रिय सभाको निर्वाचन आउँदैछ, यसमा पनि नयाँ उम्मेद्वारहरूलाई हामी योग्य उम्मेद्वारहरूलाई अगाडि सार्छौँ। प्रत्यक्ष निर्वाचनमा टिकट दिने सन्दर्भमा पनि नयाँहरूलाई जसले प्रभावकारी किसिमले निर्वाचनमा आफूलाई प्रस्तुत गर्न सक्नुहुन्छ गर्छौँ। यो यो दिशामा के भने मैले संक्षेपमा मैले यो यसमा टुङ्ग्याइहाले, नेतृत्व परिवर्तनै गरेर परिवर्तनका चाहिँ अनुभूति दिने अथवा यही नेतृत्वलाई परिवर्तन गर्न सकिने अवस्था भएन भने पनि परिवर्तनको र रूपान्तरणको चाहिँ हामीले अनुभूति दिने काम हाम्रा निर्णयहरूमा प्रतिबिम्बित गर्ने भन्ने सन्दर्भमा पनि कार्य सम्पादन समितिमा छलफल हुन्छ भन्ने लाग्छ मलाई।
यहाँको यही भनाइलाई भनौँ न, अब अहिले मूलत पार्टी नै अप्ठ्यारोमा पर्ने, पार्टी नै फुट्ने भयो कि भन्ने जुन शंका छ नि, त्यो चाहिँ हुँदैन यहाँहरू त्यो रोक्नुहुन्छ?
मलाई त्यस्तो लाग्दैन। महामन्त्रीहरूले आफ्नो वक्तव्यमै के भन्नुभएको छ भने विशेष महाधिवेशनतिर जानुपर्ने स्थिति आएको छ, यसलाई यो प्रक्रियालाई अगाडि बढाउन सम्भव भएसम्म सर्वसम्मत प्रक्रियाबाट जाउँ भनेर उहाँहरूले पनि भन्नुभएको छ। त्यसैले सर्वसम्मत प्रक्रियामा जानेमा चाहिँ अब कार्यवाहक सभापति पनि तयार हुनुपर्छ, ब्याकग्राउन्डमै रहनु भएको भए पनि
भनेको चाहिँ विशेष महाधिवेशनका लागि पनि पार्टी नेतृत्व तयार हुनुपर्छ यहाँको भनाइ।
होइन, सर्वसम्मति हुन्छ, पार्टीमा हार्दिक एकताको वातावरण बन्छ भने हामी जस्तो सुकै कुराका लागि पनि हामी तयार भएर जानुपर्छ।
त्यो सम्भावना चाहिँ कतिको छ त? यो त यहाँको एउटा व्यक्तिगत दृष्टिकोण भयो, किनभने अब अहिले कस्तो कुरा आयो भने काँग्रेसमा दुईटा लाइन यहाँहरूको प्रष्टै छ, अब अहिले त अझै तेस्रो धार पनि देखिएको छ। एउटा धार के भन्छ भने होइन अहिले अब सभापतिले चाहिँ तत्काल विदा लिनुपर्छ, उहाँको हुन त विधानले उहाँले विदा लिन्छु भनिसक्नु भएको छ, अब महाधिवेशनपछि उहाँ उठ्नुहुन्न, त्यो यहाँहरूको पार्टीको व्यवस्था छँदैछ, तत्काल विदा लिनु पर्यो एउटा छ। एउटा के छ भने होइन अहिले तत्काल किन हतार गर्नु पर्यो, चुनाव आओस् चुनाव पछि गरेर भइहाल्यो नि भन्ने दुईटा जुन लाइन छ नि, अब यो दुईटा लाइन आफैमा दुईटै लाइन बलियो भएको जस्तो देखिएको छ, यसले गर्दा न चिन्ता देखिएको हो अथवा चिन्ता देखाइ हजुर
सभापतिले विदा लिने कुरा अवश्य भावी छ। त्यो कहाँबाट विदा लिनुहुन्छ भने एउटा कार्यवाहक दिनुभयो त्यो पनि एउटा विदा लिने एउटा प्रक्रिया हो, त्यो प्रारम्भ भइसकेका छ। अर्को महाधिवेशन हामी सम्पन्न गर्छौँ, त्यो आज होस् भोलि होस् पर्सि होस् जहिले हुन्छ, महाधिवेशन सम्पन्न हुन साथै आयोजना हुन साथै उहाँ विदा लिनुहुन्छ, उहाँको विदा त अवश्य भावी छ। तर यसलाई के भने सर्वसम्मत प्रक्रिया बनाऊ, धेरै विवादको विषय नबनाऊ, पार्टीमा यस यही कारणले चाहिँ द्वन्द ननिम्त्याउँ भन्ने कुरा मात्रै हो। विदा त उहाँको अवश्य भावी छ, आज भए पनि हुन्छ भोलि भए पनि हुन्छ। त्यसैले अब उहाँले विधिवत रूपमा महाधिवेशन सम्पन्न भएर विदा नलिँदै पनि हामी निर्णय प्रक्रियामा चाहिँ हामी नयाँहरूले चाहिँ नयाँ किसिमका निर्णयहरू गर्ने यो पनि त एउटा हाम्रो चाहिँ कर्तव्य हो नि। त्यो कर्तव्यमा हामी चाहिँ बडो चाहिँ तदारुकताका साथ लागिरहेका छौँ भन्ने कुराको प्रमाण समानुपातिकको सूची बन्द सूची तयार गरेबाट पनि हामीले यो आभास पाउँछौ, यो अनुभव गर्छौ भन्ने लाग्छ मलाई।
यहाँको यो भनाइको एउटा तात्पर्य चाहिँ के भने सभापतिले पदबाट विदा नलिए पनि उहाँले कार्यभार जिम्मेवारी दिइसक्नु भएको छ, युवाहरू जो यहाँहरू हुनुहुन्छ पदाधिकारीमा यहाँहरूले भनेकै कुरा पार्टीमा लागू भइसक्यो, आजको आज नेतृत्व परिवर्तनको कुरा अथवा चाहिँ त्यो त्योभन्दा पनि काम अथवा चाहिँ निर्णयको कुरालाई महत्व दिउँ, चुनावपछि अथवा चाहिँ सहमतिमा जहिले हुन्छ तहिले महाधिवेशनमा जाउँ, यदि चुनाव अगाडि नै हुन्छ भने पनि ठिक, चुनाव पछाडि नै हुन्छ भने पनि ठिक भन्ने हो।
हो एकदमै, हामी सहमतिमा महाधिवेशन सम्पन्न गरौँ, महाधिवेशन सम्पन्न हुन साथै उहाँको विदाई हुन्छ, उहाँको विदाई मात्रै हुनु कि थुप्रै पुरानो पुस्ताका मानिसहरूको विदाई हुन्छ, त्यसलाई पनि हामी सम्मानजनक चाहिँ विदाई गर्ने भनेर भनेका छौँ। अनि अब नयाँ पुस्तालाई बढी चाहिँ ठुलो सङ्ख्यामा हामी स्थापित गर्छौँ, नयाँ किसिमले काम विगतका कमी कमजोरीलाई सच्याएर रूपान्तरणका कामहरू सुधारका कामहरू हामी गर्दै जान्छौँ, त्यसमा धेरै ठुलो कोलाहल गर्नुपर्ने रडाको मचाउनु पर्ने होइन कि, हामी एउटा शान्त चाहिँ प्रक्रियाबाटै हाम्रो आफ्नो विधिवत प्रक्रियाबाटै एउटा सर्वसम्मत प्रक्रियाबाटै अगाडि बढियो भने यो पार्टीको भविष्य पनि छ, यो पार्टीभित्र हाम्रो भविष्य पनि छ, यो पार्टीका माध्यमबाट देशको पनि भविष्य छ भन्ने कुरा चाहिँ हामीले सबैले बोध गर्न जरुरी देख्छु मैले।
देशको भविष्यको बारेमा यहाँहरूमा यदि चिन्ता भएको भए त यहाँहरू यसरी छिना झप्टी गरेर झगडा गरेर बस्दै बस्नु हुँदैन थियो नि भन्ने पनि
होइन, यो के हो भने यसमा चिन्ता देशको नै हो, चिन्ता राजनीतिमा सुधार गर्ने नै हो, यसमा आफ्नो आफ्नो एउटा ओरिएन्टेसन हुन्छ, कसैले त्यही कुरालाई कुनै किसिमले बुझेको हुन्छ, कसैले कुनै किसिमले बुझेको हुन्छ, त्यसैले यी अलग अलग बुझाइलाई चाहिँ एक ठाउँमा राखेर खुला मन्थन गरेर चाहिँ के हो वास्तविकता के हो तथ्य र तर्ककै बलमा त विशेष गरी तथ्यकै बलमा हामी निचोडमा पुग्नुपर्छ, त्यो काम चाहिँ फेरि पनि केन्द्रीय कार्य समितिले गर्नुपर्छ, केन्द्रीय कार्य समिति बस्न नसकेको अवस्थामा कार्य सम्पादन समितिले गर्नुपर्छ, आज दिउँसो तोकिएको बैठक त्यो बैठकले चाहिँ हामीलाई त्यतापट्टि चाहिँ दिशाबोध गर्छ भन्ने ठान्छु मैले।
अब अन्त्यमा एकदम छोटो समयमा यहाँलाई यहाँको एउटा व्यक्तिगत प्रश्न, निर्वाचन नलड्ने र समानुपातिकमा पनि नबस्ने यहाँको जुन पछिल्लो निर्णय व्यक्तिगत निर्णय यहाँले गर्नुभयो, मूलत संसदीय व्यवस्था त्यसको मुख्य वकालतकर्ता अभ्यासकर्ता नेपाली काँग्रेसको एकजना सहमहामन्त्री मुलुक संकटमा परेको बेला, जनमत लिनुपर्ने बेला, जनताबाट अनुमोदित हुनुपर्ने बेला अलगिएर बस्न थाल्नुभयो, काँग्रेसमा किशोरप्रसाद भट्टराई गणेशमानजीहरू कुनै बेला चाहिँ अलगिएर बसेको विषय चर्चामा थियो, अहिले यहाँलाई पनि मानिसहरू त्यसै भनिरहेका छन्।
मेरो यो चाहिँ यो चुनावमा भाग नलिने जसरी हामी यो डिजिटल दुनियाँमा पज लिने भन्छौँ, खालि पज मात्र लिएको हो, त्यो के प्रयोजनका लागि भनेदेखि पार्टीलाई सुदृढ गर्न र आफूलाई पनि सुदृढ गर्न, पार्टी सुदृढ नभइकन यो दलीय व्यवस्थामा अरू राजनीति सुदृढ हुँदो रहेनछ, सुधार हुँदो रहेछ, यतापट्टि फोकस हुनका लागि संसदको काम संसदका समितिको काम मौका मिले मन्त्री हुन्छु र सरकारमा गएर काम गर्छु भन्ने सरकारको काम त्यसबाट अलिकति फोकस चाहिँ पार्टीको काममा हुने प्रयोजनका लागि यस पटकको निर्वाचनमा मात्रै मैले प्रतिस्पर्धा नगर्ने भनेको हुँ, जसले गर्दा एउटै मानिस 48 सालदेखि एउटा क्षेत्र ओगटेर बस्छ भन्ने मान्यता पनि बत्किन्छ। होइन, कोही पनि व्यक्ति कुनै पनि बेला त्यो क्षेत्रमा चुनाव लड्न पनि सक्छ, नलड्न पनि सक्छ। उसले लड्न थाल्यो, इस्टाब्लिस भयो भने उही मात्रै स्थायी रहँदैन। हरेक व्यक्ति चाहिँ त्यही दोहोरिएर चुनाव लड्न पनि सक्छ, नलड्न पनि सक्छ भन्ने कुरा चाहिँ देशैभरि मेरो निर्वाचन क्षेत्र लगायत देशैभरि सन्देश जाओस् भनेर पनि मैले गरेको हुँ। त्यसको चाहिँ सकारात्मक रेस्पोन्स पनि छ र त्यसको सकारात्मक प्रभाव पनि पर्न थालेको देखेको छु। वास्तव मेरो ध्येय उद्देश्य नै यही थियो र यसमा सफल म मात्रै होइन कि पार्टी र पार्टीका अरू नेताहरूले पनि यतापट्टि सोच्न थाल्नु भएकोमा मलाई खुसी पनि लागेको छ।
धेरै यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली काँग्रेसका एकजना सहमहामन्त्री बद्री पाण्डे, काँग्रेसको जीवनको विकसित पछिल्लो परिस्थितिबारे अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै। त्यसै गरी हामीसँग नेपाली कम्युनिष्ट पार्टी नेकपाका एकजना नेता प्रकाश ज्वाला अहिले प्रत्यक्ष सम्पर्कमा आउनु भएको छ। उहाँको पार्टी जीवन, आगामी निर्वाचन लगायतका विषयमा कुराकानी गर्नेछौ। ज्वालाज्यू,
हजुर हजुर,
स्वागत छ यहाँलाई।
नमस्कार, नमस्कार, धन्यवाद।
हजुर, अब यहाँहरूको पार्टी जीवन कसरी अघि बढ़िरहेको छ?
अब हाम्रो पार्टी, हामीले चाहिँ दुईवटा महत्त्वपूर्ण कार्यभार चाहिँ पुरा गर्दै अगाडि बढेका छौँ। पहिलो कुरा त हाम्रा केही पार्टीहरू नेकपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत चाहिँ धेरै राजनीतिक दलहरू, कम्युनिष्ट, समाजवादी, वामपन्थी दलहरूको बिचमा एकता भएको छ र यो एकतालाई सुदृढ गर्ने, यसलाई चाहिँ अलिकति सिमेन्टेड गर्ने र संगठनात्मक समायोजनका कामहरू गरेर चाहिँ एकतालाई बलियो बनाउने एउटा दायित्व थियो, एउटा कार्यभार थियो। त्यो कार्यभार हामीले पुरा गरिरहेका छौँ र सँगसँगै चाहिँ एकताको सन्देश चाहिँ आम कार्यकर्ता र जनताको बिचमा पुर्याउने काम पनि चलिरहेको छ। प्रदेश स्तरका कार्यक्रम हामीले सक्यौँ, जिल्ला स्तरका कार्यक्रमहरू पनि लगभग हामीले चाहिँ धेरै ठाउँमा गरिसक्यौँ र अब पालिका स्तरमा, वडा स्तरमा चाहिँ हाम्रा सन्देश सभाहरू भइरहेका छन्। यसरी एकातिर चाहिँ हामीले पार्टी एकतालाई चाहिँ व्यवस्थित गर्ने र पार्टीलाई सुदृढ गर्ने काम पनि गरिरहेका छौँ। अर्कोतिर चाहिँ फाल्गुन 21 गते हुन लागेको जुन प्रतिनिधि सभाको निर्वाचन हो, त्यो निर्वाचनको तयारीमा हामी सम्पूर्ण रूपमा चाहिँ केन्द्रित छौँ। समानुपातिकको चाहिँ बन्द सूची हामीले बुझाइसकेका छौँ र प्रत्यक्षमा उम्मेदवार हुने उम्मेदवारहरूको चाहिँ तयारी भइरहेको छ, अथवा चाहिँ उम्मेद्वार छनौटको क्रम चाहिँ सुरु भएको छ। सँगसँगै राष्ट्रिय सभाको निर्वाचनमा पनि हामी केन्द्रित छौँ। यसरी निर्वाचनको तयारी मा हाम्रो पार्टी सम्पूर्ण रूपमा चाहिँ केन्द्रित छ, होमिएको छ।
मुलुकको पछिल्लो विकसित घटनाक्रमका सन्दर्भमा चाहिँ दलहरूको जिम्मेवारी, भूमिकाका बारेमा अब अहिले चर्चा भइरहेछ। दलहरूले के भूमिका निर्वाह गर्नुपर्ने हो, हिजोका दिनमा के गरे, अब कसरी चाहिँ अगाडि बढ्छन्, एक प्रकारले आम जनतामा दलहरू, यहाँहरू स्थापित दलहरूका बारेमा कहीँ न कहीँ विश्वासको वातावरण अलिकति घटिरहेको सन्दर्भमा यहाँहरू अब कसरी सचिएर जाने भन्ने सन्दर्भ पनि छ। त्यो यहाँहरूले कसरी देखाउनुहुन्छ अब, किनभने चुनावमा यहाँहरू गइरहँदा त जनताले यहाँहरूलाई भोट हाल्नु पर्यो।
अब हामीले तीन सहको नीति, खास गरी चाहिँ सुदृढ हुने, सचिने र संकल्पका साथ अगाडि बढ्ने, यो कार्यनीति लिएर अगाडि बढेका छौँ। पहिलो कुरा त हामी सुध्रिनु पर्यो, बलियो हुनु पर्यो। त्यसका निम्ति चाहिँ पार्टी एकताका चाहिँ यो अभियान हामीले अगाडि बढायौँ। सँगसँगै चाहिँ अब यो सम्पूर्ण दोषको भार चाहिँ पुराना अथवा स्थापित पार्टीहरूलाई जो बोकाउने चाहिँ एउटा खालको प्रवृत्ति छ, त्यो त कति सत्य हो त्यसको पनि एउटा चाहिँ मूल्याङ्कन गर्नुपर्छ। यसमध्ये पनि अब स्थापित पार्टीहरू मध्ये पनि जो धेरै सत्तामा बसेका छन्, जसले धेरै सत्ताको चाहिँ दुरुपयोग गरेका छन्, उनीहरूलाई अलि बढी नै यसको जिम्मा आउँछ होला। तर हामी चाहिँ अनेस्टली, इमान्दारी साथ चाहिँ हामीले हिजो काम गर्ने क्रममा जनताका विरुद्धमा भ्रष्टाचार गर्ने जस्ता अपराध गर्ने कामहरू, बदमासीहरू हामीले बाटो भएका छैनन्। यदि कहीँ कतै चाहिँ कमी कमजोरी भएका छन्, काम गर्ने क्रममा चाहिँ गल्ती भएका छन्, काम गर्ने क्रममा चाहिँ हामीले जनताको चाहना अनुसार डेलिभरी दिन सकेका छैनौँ होला, होइन यस्ता कतिपय कमी कमजोरीका बारेमा हामीले चाहिँ जनताको बिचमा हामी आत्मालोचना गर्ने, आवश्यक पर्दा माफी माग्ने र अब सचिएर अगाडि बढ्ने चाहिँ एउटा दृढताका साथ जनताको बिचमा जान्छौँ र अब नयाँ ढङ्गले जाने, वास्तवमा चाहिँ अहिलेको पछिल्लो परिवर्तित परिस्थितिलाई ध्यानमा राख्ने, अहिलेका जनताका इच्छा चाहनाहरूलाई चाहिँ ध्यानमा राख्ने, जस्तो जेएनजी आन्दोलनले चाहिँ दिएको म्यान्डेट जुन छ त्यो आन्दोलनका म्यान्डेट, आन्दोलनका मुद्दा मागहरूलाई चाहिँ कसरी सम्बोधन गर्ने, यस्ता सवालमा हामी जनताको बिचमा एउटा नयाँ सङ्कल्पका साथ अगाडि बढ्छौँ र निर्वाचन पछि जुन म्यान्डेट आउँछ त्यो निर्वाचन पछि बन्ने प्रतिनिधि सभाबाट संविधान संशोधन गर्नुपर्छ र संविधान संशोधनमा चाहिँ जेएनजी आन्दोलनबाट स्थापित मुद्दाहरू र जनताबाट हिजोदेखि उठाइँदै आएका, हामी आफैले चाहिँ उठाउँदै आएका चाहिँ मुद्दाहरू, चाहे चाहिँ शासकीय स्वरूपको कुरा होला, सङ्घीयताको कुरा अथवा निर्वाचन प्रणाली या जनतालाई अझै बढी सहज रूपमा डेलिभरी दिने लगायतका विषयहरूमा चाहिँ हामी केन्द्रित भएर संविधानलाई चाहिँ एक किसिमले परिमार्जन गर्ने, संशोधन गर्ने गरी चाहिँ अगाडि बढ्ने किसिमले हामी जान्छौँ, यही सङ्कल्पका साथ हामी जनताको बिचमा गएका छौँ।
हजुर, अब जुन वैकल्पिक शक्ति हुन्छु भनेर राजनीतिक मैदानमा आएको स्वतन्त्र पार्टीले आफूलाई पुनर्गठन गर्यो, काठमाडौँका मेयर बालेन्द्र शाह त्यसै गरी चाहिँ नेपाल विद्युत प्राधिकरण मार्फत राम्रो काम गरेको भनी जनताले रुचाएका कुलमान घिसिङ जस्ता व्यक्तिहरूलाई चाहिँ पार्टीमा आबद्ध गरेर त्यो पार्टी अगाडि बढ्यो। त्यो सँगै यहाँहरू पनि जुन पुरानो शक्तिहरू भनिएको छ स्थापित दलहरू काँग्रेस एमाले नेकपाका बीचमा पनि अलि छलफलहरू अलि बाक्लियो भन्ने खालको कुराहरू छ, यो ध्रुवीकरणै हुने हो कि भन्ने पनि एउटा भनौँ न सम्भावनालाई लिएर चर्चाहरू भइरहेको छ। अब यी स्थापित पार्टीहरू मिल्छन् कि आफ्नो चाहिँ अस्तित्व जोगाउन या आफूले लिएको मुद्दा पूरा गर्न, त्यसलाई जसरी पनि भन्न सकिएला, ती बारेमा चर्चाहरू अहिले चलिरहेका छन्। यहाँहरूको त्यस्तो खालको छलफल भइरहेको हो अथवा यहाँहरू के मुद्दामा ती दलहरूसँग, काँग्रेस र एमालेसँग यहाँको पार्टीको छलफल चलिरहेछ अहिले?
अब यसमा चाहिँ अब नयाँ दलहरू भनौँ, कुनै पनि दलहरू चाहिँ एकताबद्ध भएर अगाडि बढ्न सक्छन्, त्यो आफ्नो दलको कुरा भयो। उहाँहरू पनि चाहिँ एकताबद्ध भएर अगाडि बढ्दै हुनुहुन्छ। अब निर्वाचनमा प्रतिस्पर्धा गर्ने भइसकेपछि शक्ति आर्जन गर्नुपर्छ भन्ने त सामान्य सिद्धान्तको कुरा हो, त्यो लाग्छ नै जो पनि। अब जहाँसम्म चाहिँ निर्वाचनमा अगाडि बढ्ने कुरा छ, निर्वाचनमा चाहिँ प्रतिस्पर्धा गर्ने कुरा छ, हाम्रो पार्टी एक्लै प्रतिस्पर्धा गर्न सक्षम छ, तत्पर छ, यसमा चाहिँ कुनै कन्फ्युजन छैन। अब एउटा कुरा के हो भने जो स्थापित राजनीतिक दलहरू हिजोदेखि निरङ्कुशताका विरुद्धमा, निरङ्कुश पञ्चायतका विरुद्धमा, निरङ्कुश राजतन्त्रका विरुद्धमा सङ्घर्ष गरे, आन्दोलन गरे, क्रान्ति गरे, परिवर्तन ल्याए, होइन राष्ट्रियता सङ्कटमा पर्दा राष्ट्रियता जोगाउनका लागि, राष्ट्रिय स्वाधीनता जोगाउनका लागि सङ्घर्ष गरे, यी आन्दोलनहरूमा एकताबद्ध भएर जो सफलता प्राप्त गरे, ती राजनीतिक दलहरू राष्ट्रिय सङ्कटको बेलामा मिल्नु स्वाभाविक हो, मिल्नु पनि पर्छ। जस्तो हामी त्यति बेला चाहिँ निरङ्कुश पञ्चायत र राजतन्त्रका विरुद्धमा पनि हामी एकताबद्ध भयौँ, हामी संविधान बनाउँदा पनि एकताबद्ध भयौँ, कुनै बेला फेरि चाहिँ प्रतिगमन भयो, प्रतिगमनका विरुद्धमा पनि हामी एकताबद्ध भयौँ र अहिले पनि राष्ट्र सङ्कटमा छ, राष्ट्रिय स्वाधीनता सङ्कटमा छ, जनक्रान्तिबाट प्राप्त भएका उपलब्धिहरू सङ्कटमा छन्, संविधान सङ्कटमा छ, अब त नयाँ निर्वाचनबाट संविधानलाई पनि लिगमा ल्याउनु छ र यस हिसाबले सिङ्गो राष्ट्र जो सङ्कटमा छ त्यो सङ्कटबाट राष्ट्रलाई चाहिँ फेरि निकास दिनका लागि चाहिँ आवश्यक पर्दाखेरि स्थापित राजनीतिक दलहरू राष्ट्रियताप्रति प्रतिबद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धि जोगाउन चाहने संविधान पक्षधर शक्तिहरू, यो व्यवस्थालाई सुदृढ गराउन चाहने शक्तिहरूको बिचमा एकता हुन सक्छ। त्यो निर्वाचन मार्फत पनि हुन्छ, निर्वाचन पछि पनि हुन सक्छ। आवश्यक पर्दा हामीले हिजो पनि त निर्वाचनमा गठबन्धन त गरेका छौँ, होइन, लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिको बिचमा, वामपन्थी शक्तिहरूकै बिचमा, त्यसकारण चाहिँ त्यस्तो खालको चुनावी समीकरण पनि हुन सक्छ, तर अब ठोस त्यसले चाहिँ आकार लिएको जस्तो छैन। अथवा अहिले निर्वाचनमा चाहिँ एकता भएन, तालमेल भएन भने पनि निर्वाचनपछि फेरि चाहिँ यो व्यवस्था सुदृढ गर्न, संविधानलाई चाहिँ ट्र्याकमा ल्याएर चाहिँ कार्यान्वयन गर्न र संविधान संशोधनकै लागि पनि ती स्थापित राजनीतिक दलहरू एकताबद्ध भएर जान सक्छन्। यसमा चाहिँ धेरै अनौठो मान्नुपर्छ जस्तो मलाई लाग्दैन। अब सामान्य छलफलहरू यसबीचमा भइरहेका पनि छन्।
यहाँहरूको अब जुन खालको राजनीतिक ध्रुवीकरण देखिएको छ, होइन मुलुकका सबै कम्युनिस्ट पार्टीहरू एक हुनपर्छ भनेर यहाँहरूको पार्टीका नेता झलनाथ खनालले औपचारिक रूपमा आह्वान पनि गरिसक्नु भएको छ, यहाँहरू एमाले सहितका कम्युनिस्ट पार्टीहरूसँग मिल्ने सम्भावना चाहिँ कतिको छ?
होइन, सैद्धान्तिक रूपमा चाहिँ सबै वामपन्थीहरू, प्रगतिशील शक्तिहरू, समाजवादको उद्देश्य भएका समाजवादी शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्ने कुरामा त कोही दुई मत दुई विधा छैन। अब एमालेसँगको एकताको सन्दर्भमा चाहिँ सबभन्दा पहिलो कुरा के भने एमाले आफै पनि रूपान्तरण हुनु पर्यो। होइन, ऊ सैद्धान्तिक रूपमा जुन दक्षिणपन्थी अवसरवादी भाषमा फँसेको छ, अथवा चाहिँ उसले चाहिँ यो सत्ता सञ्चालनका क्रममा गरेका कमी कमजोरी छन्, संसद विघटनबाट नै यो दुर्भाग्य वास्तवमा सुरु भएको हो, त्यस्ता चाहिँ घटनाक्रमहरूमा उसले रियलाइज गर्छ र एकताका निम्ति चाहिँ अगाडि बढ्छ भने वैचारिक, राजनीतिक, सैद्धान्तिक रूपमा रूपान्तरित भएर अगाडि बढ्दाखेरि एमालेसँग पनि एकता हुँदैन भन्न सकिन्न, तर तत्काल त्यो सम्भावना देखिँदैन। बढीमा चाहिँ अहिले पनि चाहिँ सबैले एउटा गम्भीरताका साथ सोच्ने हो भने वामपन्थी शक्तिहरू निर्वाचनमा चाहिँ तालमेल गरेर चुनावी एकता गरेर जान चाहिँ सक्छन्। त्यसका निम्ति चाहिँ छलफल पनि होला निर्वाचनको नजिक नजिक पुग्दाखेरि भन्ने मलाई लाग्छ।
भनेको चाहिँ अब आउने राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको निर्वाचनमा सकेसम्म मिलेर कार्यगत एकता गरेर जाने, निर्वाचनमा जित्ने अनि फेरि जितेर आएर फेरि आफ्नै तालमा डम्फु बजाउने।
होइन, जितेर आएर एकता पनि त हुन्छ। जस्तो चाहिँ 74 सालमा हामीले चाहिँ निर्वाचनभन्दा अगाडि चुनावी तालमेल गऱ्यौँ, चुनावपछि हामीले पार्टी एकता पनि गऱ्यौँ, यद्यपि त्यो चुनाव पछिको एकता चाहिँ हामीले टिकाउन सकेनौँ। अब त्यसका चाहिँ धेरै पक्षहरू होलान्, अहिले त्यसमा छलफल गर्न नसकिएला। तर एउटा कुरा के भने निर्वाचनमा तालमेल गर्दाखेरि, निर्वाचनमा मिलेर जाँदाखेरि फेरि भोलि पनि सँगसँगै अगाडि बढ्ने एउटा चाहिँ सम्भावना अथवा त्यस्तो खालको वातावरण बन्छ। चुनावमा हुने एकता चाहिँ भोलिको एकताको चाहिँ एउटा माइल स्टोन बन्न सक्छ भन्ने मलाई लाग्छ।
यहाँले भनेको कुरामा केही प्रगतिहरू देखिएको छ कि यो सैद्धान्तिक विषय मात्रै हो?
होइन, अहिले चुनावका सन्दर्भमा अथवा चाहिँ चुनाव चुनावी वातावरण बनाउने सन्दर्भमा चुनावमा चाहिँ कसरी जाने त हामी मिलेर पनि जान सक्छौँ कि भन्ने लगायतका विषयहरूमा केही केही चाहिँ छलफलहरू अनौपचारिक रूपमा भइरहेका छन्। तर ठोस रूपमा चाहिँ चुनावी तालमेल गर्ने गरी, चुनावी एकता गर्ने गरी वा अन्य खालको एकता गर्ने गरी त्यस्तो चाहिँ मूर्त छलफल भएको छैन।
ज्वालाज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
ल, धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाली कम्युनिष्ट पार्टी नेकपाका एकजना नेता प्रकाश ज्वाला, पार्टी जीवन र समाजसामयिक राजनीतिको बारेमा अन्तर्संवादमा कुराकानी गर्नुहुँदै। आजको अन्तर्संवादमा हामीले नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र नेकपाका नेता प्रकाश ज्वालासँग कुराकानी गर्यौं। प्राविधिक मित्र मोहम्मद असलम सहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।